بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی آدرنیہ شروتاؤں کی سیوا میں حسن عباس اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤ صدا کی بھانتی آج بھی اپنے کاریکرم کا آرمبھ ہم پوتر قرآن مجید کی تلاوت ایوم انواع سے کریں گے۔ آج آپ قرآن مجید کے سورہ اسراء کی 13، 14، 15 اور 16 آیتوں کی تلاوت اور انواع سنیں گے۔ قاری ہیں شری رفیع۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، وكل إنسان ألزمناه طائره في عنقه ونخرج له يوم القيامة كتابا يلقاه منشورا، اقرأ كتابك كفى بنفسك اليوم عليك حسيبا، من اهتدى فإنما يهتدي لنفسه ومن ضل فإنما يضل عليها، ولا تزر وازرة وزر أخرى، وما كنا معذبين حتى نبعث رسولا، وإذا أردنا أن نهلك قرية أمرنا متر فيها ففسقوا فيها فحق عليها القول فدمرناها تدبيرا، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے، اور ہر منوش کا کرم پتر ہم نے اس کی گردن میں لٹکا دیا ہے، اور پرلے کے دن اسے ایک کھلی ہوئی کتاب کی بھانتی پرستت کریں گے کہ اب اپنی کتاب کو پڑھ لو، آج تمہارے حساب کے لیے تم ہی کافی ہو۔ जो कोई मार्गदर्शन प्राप्त करता है वो अपने लाभ के लिए करता है, और जो पथ भ्रष्ट हो जाता है वो भी अपना ही नुकसान करता है, और कोई किसी का बोझ उठाने वाला नहीं है। और हम लोगों को उस समय तक दंड नहीं देते जब तक उनके बीच कोई रसूल न भेज दें, और जब हम किसी बस्ती को विनष्ट करने का इरादा कर लेते हैं तो वहाँ के सुख भोगी लोगों को आदेश देते हैं, जब वे उसकी अवज्ञा करते हैं तो हमारी बात सिद्ध हो जाती है, फिर हम उसे बिल्कुल जड़ से उखाड़ फेंकते हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है, इस्लामी गणतंत्र ईरान की आवाज। दोस्तों, आप हमारे प्रसारणों को शॉर्टवेव में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज पर सुन रहे हैं। दोस्तों, आज मंगलवार है, शहरीवर की 29 और सितंबर की 20 तारीख है। साथ ही आज इस्लामी कैलेंडर के दूसरे महीने सफर की 23 तारीख है। आज की हमारी सभा के कार्यक्रमों की रूपरेखा कुछ इस प्रकार है। सबसे पहले आप खबर सुनेंगे, उसके बाद आपकी सेवा में कार्यक्रम राजनीतिक चर्चा पेश किया जाएगा, और उसके बाद आप सुनेंगे कार्यक्रम जैविक युद्ध का खतरा, और अंत में आपकी सेवा में पेश किया जाएगा कार्यक्रम पौराणिक किस्से। तो दोस्तों, हमारा ईमेल एड्रेस है hindi@wsirib.ir, और हमारी वेबसाइट का पता है parstoday.com/hi। तो दोस्तों, कार्यक्रम के अनुसार अब आप रेडियो हिंदी तेहरान से राष्ट्रीय और अंतर्राष्ट्रीय समाचार रविश जैदी और मरियम मेहरदादी से सुनेंगे।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। अमरीका में ईरान के राष्ट्रपति ने वर्चस्ववादी शक्तियों को किया बेनकाब, गरीब बच्चों के भविष्य से खेलने वालों से मुकाबला किया जाए। रईसी न्यूयॉर्क में ईरानी विदेश मंत्री ने कई देशों के विदेश मंत्रियों से मुलाकात की है। हिजबुल्ला महासचिव सैयद नसरुल्ला की चेतावनी के बाद इसराइल बैकफुट पर, गैस निकासी रोकी। भारत ने सऊदी अरब के साथ मिलकर अमेरिका के खिलाफ बनाई रणनीति, नई योजना से दोनों देशों के व्यापार में आ गई तेजी। और अब आप विस्तार से समाचार सुनिए।
न्यूयॉर्क में यूनेस्को की बैठक में अपने भाषण में ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी ने अकादमिक और सांस्कृतिक वर्चस्व को सबसे खराब उत्पीड़न कहा, और कहा कि प्रगति और विकास को शिक्षा और प्रशिक्षण, पारिवारिक नैतिक नींव और न्याय की स्थिरता से अलग नहीं किया जा सकता है। प्राप्त रिपोर्ट के मुताबिक इस्लामी गणतंत्र ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी ने न्यूयॉर्क में अपने प्रवास के पहले दिन संयुक्त राष्ट्र संघ के बच्चों से संबंधित संगठन यूनेस्को द्वारा आयोजित ट्रांसफॉर्मिंग एजुकेशन समिट में बोलते हुए कहा कि विश्व में इस समय मौजूद वर्चस्ववादी व्यवस्था अन्य देशों को पिछड़ा रखने में अपना फायदा देखती है। राष्ट्रपति रईसी ने कहा कि ये वर्चस्ववादी शक्तियां एक अन्यायपूर्ण विश्व व्यवस्था की स्थापना, अंतर्राष्ट्रीय संगठनों में प्रभाव और उनके वैचारिक और सांस्कृतिक नेटवर्क के माध्यम से अंदेशों के विकास में सबसे बड़ी बाधा है। ईरानी राष्ट्रपति ने कहा कि शैक्षिक चुनौतियों से निपटने के लिए बुनियादी मुद्दों पर ध्यान देने की जरूरत है। उन्होंने कहा कि इस्लामी गणतंत्र ईरान समझता है कि विकास, शिक्षा, परिवार व्यवस्था, न्याय और धार्मिक मूल्यों को एक दूसरों से अलग नहीं देखा जा सकता। सैयद इब्राहिम रईसी ने सांस्कृतिक वर्चस्ववाद और वैज्ञानिक एकाधिकार को अन्याय का सबसे बुरा रूप बताया।
राष्ट्रसंघ के महासभा के 77वें सत्र में भाग लेने के लिए न्यूयॉर्क पहुंचने के बाद ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी ने कहा है कि संयुक्त राष्ट्र संघ को बड़ी शक्तियों का संघ नहीं बनना चाहिए। राष्ट्रपति रईसी महासभा के 77वें सत्र में भाग लेने के लिए सोमवार को न्यूयॉर्क पहुंच गए। न्यूयॉर्क पहुंचने के बाद उन्होंने पत्रकारों से बात करते हुए कहा कि प्रतिबंध, आतंकवाद, युद्ध और रक्तपात एक पक्षवाद का नतीजा है। ईरानी राष्ट्रपति का कहना था कि वह अपनी इस यात्रा के दौरान इस्लामी गणतंत्र की विचारधारा को स्पष्ट रूप से बयान करने का प्रयास करेंगे और महासभा के सम्मेलन में भाग लेने वालों तक संदेश पहुंचाएंगे।
ईरान के विदेश मंत्री संयुक्त राष्ट्र संघ महासभा के 77वें सत्र के इतर न्यूयॉर्क में विभिन्न देशों के नेताओं से मुलाकातें की। सोमवार को ईरानी विदेश मंत्री हुसैन अमीर अब्दुल्लायान ने अपने दक्षिण कोरियाई समकक्ष पार्क जीन से मुलाकात की और द्विपक्षीय मुद्दों पर विचार विमर्श किया। इसके अलावा कतर के विदेश मंत्री शेख मोहम्मद बिन अब्दुल रहमान आले सानी ने भी अमीर अब्दुल्लायान से मुलाकात की है। दोनों देशों के अधिकारियों ने द्विपक्षीय संबंधों के अलावा क्षेत्रीय मुद्दों और परमाणु समझौते की बहाली जैसे मुद्दों पर भी बात की है। सोमवार को ही ईरानी विदेश मंत्री ने लेबनान के अपने समकक्ष अब्दुल्ला अबू हबीब से भी मुलाकात की।
एक ज़ायनी अधिकारी ने यह स्वीकार किया कि इसराइल ने तकनीकी समस्या का हवाला देते हुए हिजबुल्ला के महासचिव सैयद नसरुल्ला की चेतावनी के बाद गैस की निकासी बंद कर दी है। प्राप्त रिपोर्ट के मुताबिक ज़ायनी शासन के एक अधिकारी ने इस बात को स्वीकार करते हुए कहा है कि इसराइल ने हिजबुल्ला के महासचिव सैयद हसन नसरुल्ला की धमकी को गंभीरता से लेते हुए और उससे भयभीत होकर गैस निकालने के काम को पूरी तरह बंद कर दिया है, जबकि गैस निकासी के काम के बंद होने का कारण इसराइल ने तकनीकी खराबी बताया है। सूत्रों के अनुसार अवैध ज़ायनी शासन के अधिकारी दुनिया को ये समझाने की लगातार कोशिश कर रहे हैं कि लेबनान के साथ उनका समुद्री सीमा समझौता हिजबुल्ला के डर के कारण नहीं है, जबकि ज़ायनी विशेषज्ञ और विश्लेषकों का कहना है कि ज़ायनी शासन ने हिजबुल्ला ने महासचिव की धमकी को बहुत ही गंभीरता से लिया है और उसी से डरकर कारिश ऑयल फील्ड से अस्थायी रूप से गैस निकासी को बंद कर दिया है।
सीरियाई मीडिया रिपोर्टों के मुताबिक अवैध अधिकृत गोलान हाइट्स के इलाके से इसराइली सैनिकों ने सीरियाई सीमा में घुसपैठ की है। सीरियाई सुरक्षा सूत्रों का कहना है कि इसराइली सैनिक उन 4 अज्ञात लोगों का पीछा करते हुए देश की सीमा में घुस गए जिन्होंने कोई चीज ज़ायोनी सैनिकों की ओर फेंकी थी। यह घटना इसराइल के कब्जे वाले सीरियाई क्षेत्र गोलान हाइट्स के निकट हेस्पियन इलाके में घटी। सीरियाई सीमा में घुसने वाले इसराइली सैनिकों की फायरिंग में एक व्यक्ति के घायल होने की सूचना है। पिछले कई वर्षों से इसराइल लगातार सीरियाई सीमा और राष्ट्रीय संप्रभुता का उल्लंघन करता चला आ रहा है।
सीरिया में अमेरिका की सबसे बड़ी सैन्य छावनी पर रॉकेट हमला हुआ है, जबकि एक दूसरे सैन्य अड्डे को भी निशाना बनाया गया है। सीरियाई अखबार अलवतन की रिपोर्ट के मुताबिक उत्तरी सीरियाई प्रांत देरुज़ोर स्थित अल उमर ऑयल फील्ड में अमेरिकी छावनी पर रॉकेटों से हमला किया गया। अखबार का कहना है कि अमेरिकी सैन्य छावनी पर कई रॉकेट फायर किए गए हैं। रॉकेट हमले के परिणाम स्वरूप सैन्य छावनी से धुएं के काले बादल उठते हुए देखे गए और हमले के तुरंत बाद अमरीकी हेलीकॉप्टर छावनी के ऊपर मंडराने लगे।
परमाणु संयंत्र के पास मिसाइल हमले के बाद यूक्रेन ने रूस पर परमाणु आतंकवाद का आरोप लगाया है। इस बीच यूक्रेन के राष्ट्रपति ने देश के पूरब में घमासान की लड़ाई के बाद रूसी सेना के नियंत्रण से अधिक इलाकों को आज़ाद कराने की सराहना करते हुए कहा कि रूसी सैनिक स्पष्ट रूप से दहशत में हैं। सोमवार को रूसी मिसाइल दक्षिणी यूक्रेन स्थित एक परमाणु संयंत्र के 300 मीटर की दूरी पर जाकर गिरा, जिसके बाद जमीन में 2 मीटर गहरा और 4 मीटर चौड़ा गड्ढा हो गया। यूक्रेन के परमाणु संयंत्र ऑपरेटर इनरगोटम का कहना है कि रिएक्टर सामान्य रूप से काम कर रहा है और इस हमले में किसी कर्मचारी की कोई चोट नहीं पहुंची है।
भारत और सऊदी अरब ने रुपया रियाल व्यापार को संस्थागत बनाने की व्यवहारता और राज्य में UPI और रुपये कार्ड की शुरुआत पर चर्चा की है। प्राप्त रिपोर्ट के मुताबिक भारत के वाणिज्य मंत्रालय ने सोमवार को एक बयान जारी करके बताया कि देश के वाणिज्य और उद्योग मंत्री पीयूष गोयल की 18-19 सितंबर के दौरान रियाद की यात्रा के दौरान भारत और सऊदी अरब के बीच रुपया और रियाल के बीच व्यापार को लेकर कई समझौते हुए हैं। पीयूष गोयल ने भारत सऊदी अरब सामरिक भागीदारी परिषद की मंत्री स्तरीय बैठक में भी भाग लिया। भारत के वाणिज्य एवं उद्योग मंत्री पीयूष गोयल और सऊदी अरब के ऊर्जा मंत्री प्रिंस अब्दुल अजीज बिन सलमान ने परिषद की अर्थव्यवस्था और निवेश पर समिति की मंत्री स्तरीय बैठक की सह अध्यक्षता की। दोनों देशों के बीच डॉलर को हटाकर रुपया और रियाल में व्यापार को लेकर हुई चर्चा का मुख्य उद्देश्य व्यापार और वाणिज्य का विविधीकरण और विस्तार और व्यापार में आने वाली बाधाओं को दूर करना है।
भारत में इस्लाम और मुसलमानों के खिलाफ अपमानजनक और धमकी भरे बयान देना अब आम बात बनती जा रही है। वहीं सुप्रीम कोर्ट से हाल ही में सशस्त्र जमानत पर बाहर आए एक कट्टरपंथी हिंदू संगठन के नेता ने भारतीय मदरसों को बम से उड़ाने की धमकी दी है। प्राप्त रिपोर्ट के मुताबिक धार्मिक समारोह में एक अन्य समुदाय के खिलाफ भड़काऊ बयान देने के आरोप में पुलिस ने यती नरसिंहानंद अखिल भारतीय हिंदू महासभा की राष्ट्रीय महासचिव पूजा शकुन पांडे और उनके पति अशोक पांडे के खिलाफ रविवार रात को मामला दर्ज किया है। एक पुलिस अधिकारी ने सोमवार को यह जानकारी दी। नरसिंहानंद उत्तर प्रदेश के गाजियाबाद जिले में स्थित दासना देवी मंदिर के मुख्य महंत हैं।
लद्दाख एक शांतिपूर्ण क्षेत्र रहा है, लेकिन जून 2020 में गलवान घाटी में भारतीय और चीनी सैनिकों के बीच खूनी संघर्ष के बाद यहां की स्थिति बिल्कुल बदल गई है। इस संघर्ष के बीच चीनी सैनिक इस इलाके के कई क्षेत्रों में दाखिल हो गए हैं जिन पर भारत का दावा या नियंत्रण था। सूत्रों की माने तो इस समय चीन ने भारतीय सीमा के कई किलोमीटर तक अपना नियंत्रण कर लिया है। प्राप्त रिपोर्ट के मुताबिक इस समय भारत और चीन दोनों देशों के हजारों सशस्त्र सैनिक दुर्बक गलवान पेंगोंग सो डिप्सोंग हॉट स्प्रिंग गोगरा चोशुल चोमुर और डेमचोक जैसे सीमावर्ती इलाकों में एक दूसरे के सामने तैनात हैं। कई जगहों पर दोनों सेनाओं के बीच बहुत कम दूरी है।
कांग्रेस की भारत जोड़ो यात्रा को आरंभ हुए लगभग दो सप्ताह बीत रहे हैं। तमिलनाडु से शुरू हुई कांग्रेस की भारत जोड़ो यात्रा इन दिनों केरल के अलग अलग जिलों से होकर गुजर रही है। इस बीच कांग्रेस नेता जयराम रमेश ने प्रियंका गांधी के यात्रा में शामिल होने के संकेत दिए हैं।
और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
राजनीतिक चर्चा के साथ मैं अख्तर रिजवी आपकी सेवा में उपस्थित हूं। मेरा सलाम स्वीकार कीजिए। हमारी आज की चर्चा के विषय हैं राष्ट्रपति रईसी का बयान, एक पक्षीवाद ने दुनिया में आतंकवाद को बढ़ावा दिया, अंतर्राष्ट्रीय अदालत में अमेरिका के खिलाफ ईरान का मुकदमा और भारत में जांच एजेंसियों के दुरुपयोग का मुद्दा। तो सबसे पहले राष्ट्रपति के बयान से अपनी चर्चा शुरू करते हैं। इस्लामी गणतंत्र ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी ने कहा है कि एक पक्षीय वाद ने ही दुनिया में आतंकवाद को बढ़ावा दिया है। उन्होंने कहा कि प्रतिबंध, आतंकवाद, युद्ध और रक्तपात आदि सब कुछ एक पक्षीयवाद का नतीजा है। एक समीक्षा पेश कर रहे हैं हमारे साथी सैयद कायम।
ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी ने कहा है कि प्रतिबंध, आतंकवाद, युद्ध और रक्तपात आदि सब कुछ एक पक्षवाद का नतीजा है। संयुक्त राष्ट्र संघ की महासभा के 77वें अधिवेशन में भाग लेने के लिए न्यूयॉर्क में मौजूद ईरान के राष्ट्रपति ने कहा कि संयुक्त राष्ट्र संघ को बड़ी शक्तियों का संघ नहीं बनना चाहिए। उन्होंने कहा कि प्रतिबंध, आतंकवाद, युद्ध और रक्तपात जैसे काम एक पक्षवाद का ही परिणाम है। वर्तमान समय में अमरीका विश्व में जिस एक पक्षवाद का प्रतीक है उसकी आलोचना संयुक्त राज्य अमरीका की नीतियों का विरोध करने वाले देश करते रहे हैं। अपनी इसी नीति के अंतर्गत अमरीका ने पिछले दो दशकों के दौरान विश्व के कई देशों को युद्ध के हवाले किया और वहां रक्तपात की भूमिका प्रशस्त की। इस बारे में इराक, सीरिया, यमन और अफगानिस्तान जैसे देशों का नाम लिया जा सकता है। सीरिया की वैध सरकार को गिराने के लिए की जाने वाली हिंसक कार्रवाइयों ने जहां पर इस देश के लाखों लोगों को युद्ध की बलि चढ़ा दिया, वहीं पर पश्चिमी एशिया में इससे अस्थिरता भी पैदा हुई है। इसी के साथ दाइश जैसे आतंकवादी गुटों का सीरिया और इराक में समर्थन पूरे क्षेत्र में आतंकवाद को बढ़ावे का कारण बना है। इन्हीं बातों की वजह से ईरान के राष्ट्रपति ने राष्ट्रसंघ में कहा है कि प्रतिबंध, आतंकवाद, युद्ध और रक्तपात एक पक्षवाद का नतीजा है। डोनाल्ड ट्रंप ने जब अमरीकी सत्ता पर कब्जा किया था उसके साथ ही उन्होंने पूरी शक्ति के साथ एक पक्षवाद को पूरी दुनिया में फैलाया। ट्रंप ने न केवल चीन जैसे अमरीकी प्रतिस्पर्धी के मुकाबले में इसको विस्तार दिया बल्कि अमरीका के पश्चिमी प्रतिस्पर्धियों को भी नहीं बख्शा। खेद की बात तो यह है कि जो बाइडेन प्रशासन भी इस समय एक पक्षवाद के संदर्भ में अपने पूर्ववर्ती ट्रंप की ही नीतियों का अनुसरण कर रहा है। इसको स्पष्ट रूप से इस समय यूक्रेन युद्ध में रूस के विरुद्ध की जाने वाली कार्रवाइयों में देखा जा सकता है। अमेरिका के एक पक्षवाद का एक अन्य रूप उसके गैर कानूनी प्रतिबंधों में देखा जा सकता है। अपने राजनीतिक लक्ष्यों को हासिल करने के लिए अमेरिका विश्व के देशों के विरुद्ध प्रतिबंधों को एक हथकंडे के रूप में प्रयोग करता रहता है। हालांकि अमेरिका की ओर से राजनीतिक, आर्थिक, व्यापारिक, सुरक्षा या फिर कानून का हवाला देकर गैर कानूनी प्रतिबंध लगा दिए जाते हैं, किंतु वास्तविकता यह है कि इनको अमरीकी हितों को साधने की आड़ में ही लगाया जाता है।
और अब चर्चा करते हैं अमरीका के खिलाफ ईरान के मुकदमे के विषय पर।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
इस्लामी गणतंत्र ईरान ने अंतर्राष्ट्रीय अदालत में अमेरिका के खिलाफ $2 बिलियन जब्त करने के खिलाफ मुकदमा दायर किया था जो अब शुरू हो गया है। अंतर्राष्ट्रीय अदालत ईरान के $अरबों सीज करने के लिए अमेरिका के खिलाफ मुकदमे की कार्रवाई शुरू करने जा रही है। एक समीक्षा पेश कर रहे हैं हमारे साथी सैयद मिसम।
अंतर्राष्ट्रीय अदालत ईरान के $अरबों सीज करने के लिए अमेरिका के खिलाफ मुकदमे की कार्रवाई शुरू करने जा रही है। अदालत में ईरानी वकीलों ने कहा है कि वाशिंगटन ने दोनों देशों के बीच 1955 में हुई मैत्री संधि का उल्लंघन किया है। 1979 में ईरान में इस्लामी क्रांति की सफलता के बाद अमेरिका ने ईरान पर कड़े प्रतिबंध लगा दिए थे। अमेरिका ने ईरानी सेंट्रल बैंक की $1.75 बिलियन की संपत्ति के अलावा ईरानी कंपनियों की संपत्तियों को जब्त कर लिया था। 2016 में अमेरिकी अदालत ने आदेश दिया था कि जब्त की गई $2 बिलियन की ईरानी संपत्ति को 1983 में बेरूत स्थित अमेरिकी सैन्य छावनी धमाके में मारे गए सैनिकों के परिजनों में बांट दिया जाए। حالانکہ ایران نے ہمیشہ بیروت بم دھماکے میں اپنی کسی بھی طرح کی بھومیکا سے انکار کیا ہے۔ انتراشٹری عدالت اس مقدمے کی پہلی سنوائی اسی ہفتے کرے گی۔ غور طلب ہے کہ فروری 2020 میں امریکہ نے ایران کی شکایت پر عدالت میں اپنا جواب داخل کیا تھا اور کہا تھا کہ یہ عدالت اس کے خلاف میتری سندھی کے الگن کے لیے مقدمہ چلانے کا ادھیکار نہیں رکھتی ہے، لیکن عدالت نے امریکہ کے اعتراض کو خارج کر دیا تھا۔ عدالت کی بینچ نے ایک کے مقابلے 15 ججوں کی رائے سے امریکہ کے آبجیکشن کو رد کر دیا تھا۔ امریکہ کے سپریم کورٹ نے ایسی استھتی میں ایرانی سمپتی کو ہرجانے کے روپ میں ضبط کرنے کا آدیش دیا تھا کہ جب ایران کو کسی بھی انتراشٹری عدالت میں بیروت دھماکے کے لیے ذمہ دار نہیں ٹھہرایا گیا ہے۔ امریکی عدالتوں نے بنا کسی ٹھوس ثبوت کے صرف ایران پر دباؤ بنانے کی غرض سے تہران کے خلاف فیصلے سنائے ہیں اور امریکی بینکوں میں ایران کی سمپتی کو ضبط کرنے کے آدیش دیے ہیں۔ دوسری اور امریکہ کھلے عام 9/11 کی گھٹنا میں ہزاروں امریکی ناگرکوں کو موت کے گھاٹ اتارنے والے دیشوں کے ساتھ گھنشت سمبندھ بنائے ہوئے ہے۔ امریکہ کے سعودی عرب کے ساتھ مضبوط آرتھک اور راجنیتک سمبندھ ہیں، جبکہ 9/11 کی گھٹنا کو انجام دینے والے ادھیکانش آتنکوادیوں کا سمبندھ اسی دیش سے تھا اور اس کے لیے سعودی شاسن پر بھی کئی بار انگلیاں اٹھی ہیں۔ یہاں دلچسپ بات یہ ہے کہ انتراشٹری عدالت کے سامنے کوئی تارکک بات یا جواب پیش کرنے کے بجائے واشنگٹن نے اس عدالت کی یوگیتا پر ہی پرشن چنہ لگا دیا۔ امریکہ کے تتکالین راشٹری صلاحکار جان بولٹن نے کہا تھا، انتراشٹری عدالت کو پتا نہیں ہے کہ ایران کے خلاف امریکی پرتبندوں کو لے کر اسے کوئی فیصلہ سنانے کا ادھیکار نہیں ہے۔
اور اب رخ کرتے ہیں بھارت کا۔ بھارت میں جانچ ایجنسیوں کے دروپیوگ کا معاملہ گہراتا جا رہا ہے۔ بھارت میں وپکشی نیتاؤں نے اس کو لے کر سرکار کی آلوچنا کی ہے اور کہا ہے کہ سرکار اپنے ورودھیوں کی آواز دبانے کے لیے جانچ ایجنسیوں کا دروپیوگ کرتی رہی ہے۔ وسترت رپورٹ کے ساتھ نئی دلی سے ہمارے سنواددتا شمشاد کاظمی۔
انگریزی سماچار پتر انڈین ایکسپریس کی ایک رپورٹ سامنے آنے کے بعد، جس میں راجنیتک لکشوں کو پورا کرنے کے لیے دیش کی جانچ ایجنسیوں کے کتھت دروپیوگ کی اور اشارہ کیا گیا ہے، وپکش کے نیتاؤں نے بھاجپا سرکار پر چوطرفہ حملہ بولا ہے۔ اس سماچار پتر نے اپنی جانچ رپورٹ میں کہا ہے کہ 2014 میں کیندر میں بھاجپا کے ستہ میں آنے کے بعد سے پرمکھ وپکشی نیتاؤں کو گھیرنے کے لیے جانچ ایجنسیوں کا ادھک پریوگ کیا گیا ہے۔ رپورٹ میں کہا گیا ہے کہ یو پی اے سرکار کے 10 کے کاریکال کے دوران سی بی آئی کے جانچ کے دائرے میں آنے والے 60% راج نیتا وپکش کے تھے، جبکہ این ڈی اے کے 8 کے شاسن میں یہ بڑھ کر 95% ہو گئے ہیں۔ سی بی آئی کے علاوہ آئیکر اور پرورتن ندیشالے دیش کی ایسی پرمکھ جانچ ایجنسیاں ہیں جن پر راجنیتک دلوں کے اشارے پر کام کرنے کے آروپ لگتے رہے ہیں۔ پچھلے 18 کے دوران کانگریس اور بھاجپا کے شاسن کال میں لگ بھگ 200 نیتاؤں کے خلاف سی بی آئی نے معاملہ درج کیا، گرفتاریاں کی، چھاپے مارے یا پھر پوچھ تاچھ کی۔ ان میں 80% نیتا وپکش کے رہے ہیں۔ سماچار پتر کے انوسار کانگریس کے نیتریتو والی یو پی اے سرکار کے 10 کے دوران 72 نیتا سی بی آئی کی جانچ کے دائرے میں آئے، جن میں 43 نیتا وپکش سے تھے۔ بھاجپا کے 8 کے شاسن میں 124 پرمکھ نیتاؤں کو سی بی آئی جانچ کا سامنا کرنا پڑا، جن میں 118 نیتا وپکش سے تھے۔ راجنیتک حلقے میں یہ دعویٰ بھی کیا جاتا ہے کہ جیسے ہی کوئی نیتا پالا بدلتا ہے تو اس کے خلاف سی بی آئی کا معاملہ ٹھنڈے بستے میں ڈال دیا جاتا ہے۔ بتایا جاتا ہے کہ سی بی آئی نے اس سے جڑے سوال پر کوئی پرتکریا نہیں دی ہے، لیکن ایک ادھیکاری نے اسے کیول ایک سنیوگ بتایا اور وپکشی نیتاؤں کو نشانہ بنانے کے آروپوں کو خارج کر دیا۔ کانگریس کے شاسن کال میں سی بی آئی جانچ کا سامنا کرنے والے وپکشی نیتاؤں میں سب سے ادھک بھاجپا کے نیتا تھے، جن میں اس کے 12 نیتاؤں سے پوچھ تاچھ، چھاپے ماری یا گرفتاری ہوئی۔ ان میں کیندریہ منتری امیت شاہ شامل تھے جو گجرات کے تتکالین منتری تھے۔ 2014 سے NDA 2 کے دوران راج نیتاؤں کے خلاف CBI جانچ نے رفتار پکڑی اور CBI جانچ کے دائرے میں 118 پرمکھ وپکشی راج نیتاؤں میں سب سے ادھک ترنمول کانگریس کے 30 اور کانگریس کے 26 نیتا ہیں۔ UPA اور NDA کے شاسن کال میں CBI کے چھاپے کے سمے پر سوال اٹھتا رہا ہے، جسے وپکشی نیتاؤں نے سنسد سے لے کر سڑک تک اٹھایا ہے۔ شمشاد کاظمی، ریڈیو تہران، دلی۔
اور اسی کے ساتھ راجنیتک چرچا کا یہ کارکرم یہیں پر سماپت ہوا۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے، اسلامی گڑتنتر ایران کی آواز۔ دوستو، آپ ابھی ہمارے ساتھی اختر رضوی سے کارکرم راجنیتک چرچا سن رہے تھے۔ اب آپ کی سیوا میں پیش کیا جا رہا ہے کارکرم جیوک یدھ کا خطرہ۔
جیوک یدھ کا خطرہ۔
دوستو، کارکرم جیوک یدھ کا خطرہ کے ایک نئے کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی اور اختر رضوی کا سلام سویکار کیجیے۔
آج کی دنیا میں اگر نظر ڈالیے تو ہر طرف دیشوں کی سرکشا کے لیے خطرے لگاتار بڑھتے دکھائی دیتے ہیں۔ ان خطروں میں خطرہ جیوک ہتھیاروں کا ہے۔ جیوک ہتھیاروں کا خطرہ آتنکواد اور کیمیکل ہتھیاروں سے بھی زیادہ گمبھیر ہے۔ جیوک آتنکواد ایک بھیانک سمسیا ہے۔ دشمن جیوک آتنکواد کا سہارا لے کر ایسی تباہی پھیلا دیتا ہے کہ اسے روک پانا مشکل ہوتا ہے، بلکہ اس کا پتہ لگا پانا ہی کافی کٹھن کام ہوتا ہے، تو پھر اس کا مقابلہ کرنے کا سوال ہی پیدا نہیں ہوتا۔
جیوک آتنکواد سماج کی سرکشا کو بھی نشانہ بناتا ہے اور سماج کے سواستھ پر بھی پرتیکش حملہ کرتا ہے۔ اس طرح اگر دیکھا جائے تو یہ مانواधिकार کا کھلے عام اور بڑا وبھتس ہنن ہے۔ اس کارکرم میں ہم جائزہ لے رہے ہیں کہ جیوک آتنکواد سے عام جنتا کے سواستھ کی سرکشا کے لیے اتپن ہونے والے خطروں کی روک تھام کے کیا اپائے ہو سکتے ہیں۔ پچھلے کارکرم میں ہم نے یہ جائزہ لیا تھا کہ امریکہ، بریٹن اور فرانس نے جیوک ہتھیاروں کے سمبندھ میں کیا رخ اور کاریہ شیلی اپنائی ہے۔ اس کارکرم میں ہم یہ دیکھیں گے کہ بایولوجیکل ویپنز کنونشن BWC کے سامنے موجود چنوتیوں کا جائزہ لیں۔
تو دوستوں، اگر ہم جیوک ہتھیاروں کے خطروں کی روک تھام کے لیے کی جانے والی کوششوں کی بات کریں تو اب تک انتراشٹری سہیوگ سے جو سب سے بڑی سفلتا ملی ہے وہ بایولوجیکل ویپنس کنونشن BWC ہے، جسے 1972 میں پارت کیا گیا تھا۔ یہ کنونشن 1925 کے جنیوا پروٹوکول کا انت روپ ہے۔ اس کے 183 سدسیہ یعنی 183 دیشوں نے اس کنونشن کو سویکار کیا ہے۔ یہ ایسا کنونشن ہے جسے سنیوکت راشٹر سنگھ کے ادھکتر سدسیہ دیشوں نے مانیتا دی ہے۔ زائنی شاسن پوروی تیمور اور دکشنی سوڈان ابھی اس کنونشن میں شامل نہیں ہوئے ہیں۔ اس کی وجہ یہ ہے کہ زائنی شاسن اپنے پرماڑو شستراگاروں کی طرح جیوک ہتھیاروں کے بھی بھنڈار بنا رہا ہے، بلکہ یہ کہنا چاہیے کہ اپنے جیوک ہتھیاروں کے بھنڈاروں میں لگاتار وردھی کر رہا ہے۔
دوستو، ہم نے بتایا کہ دنیا کے ادھکانش دیش جیوک ہتھیار کنونشن کا حصہ بن چکے ہیں۔ جب کوئی دیش اس کنونشن کا حصہ بن جاتا ہے تو اسے کچھ ادھیکار پراپت ہو جاتے ہیں، لیکن ساتھ ہی اسے کچھ پرتیبدھتائیں بھی سویکار کرنی پڑتی ہیں۔ ہر سدسیہ دیش کے لیے ان پرتیبدھتاؤں کا پالن کرنا انیواریہ ہوتا ہے۔ اس کنونشن کا پہلا آرٹیکل بادھیکاری ہے۔ اس آرٹیکل میں صاف صاف شبدوں میں کہا گیا ہے کہ کسی بھی سدسیہ دیش کے لیے جیوک ہتھیار اپنے پاس رکھنا ورجت ہے۔ اس کنونشن کی سمیکشا کے لیے پہلی کانفرنس کا آیوجن 1980 میں ہوا اور اسی کرم کی دوسری کانفرنس 1986 میں آیوجت ہوئی۔
بایولوجیکل ہتھیار کنونشن کی سمیکشا کی دوسری کانفرنس میں امریکہ نے سنیکت راشٹر سنگھ پر یہ آروپ لگایا کہ اس نے اپنی دھرتی پر جیوک ہتھیاروں کا نرماڑ کیا ہے۔ بایولوجیکل ہتھیار کنونشن کی سمیکشا کی تیسری کانفرنس کا آیوجن 1961 میں ہوا۔ یہ سمیلن بہت مہتوپورن تھا کیونکہ انتراشٹریہ استر پر حالات کافی بدل چکے تھے۔ سب سے بنیادی بدلاؤ یہ ہو گیا تھا کہ شیت یدھ سماپت ہو چکا تھا۔ دوسری اور فارس کھاڑی کا پہلا یدھ بھی ہو چکا تھا، یعنی عراق کویت پر حملہ کر چکا تھا، جس کے بعد عراق پر یہ آروپ لگنے لگے تھے کہ اس نے مہا وناش کے ہتھیار بنا لیے ہیں۔ اس کالکھنڈ میں وشو سمودائے کو یہ چنتا ہو چلی تھی کہ کچھ دیش ہیں جو شیت یدھ کے بعد جیوک ہتھیاروں کے نرماڑ کی کوشش میں لگ گئے ہیں۔ اس سمیلن میں این جی اوز اور وشو سواستھ سنگٹھن نے کافی پربھاوی بھومیکا نبھائی تھی۔ ان سنگٹھنوں اور سنستھاؤں نے اپنی گتیویدھیوں سے دنیا کے دیشوں کو یہ احساس دلانے کی کوشش کی کہ جیوک ہتھیاروں کے نرماڑ کے رجحان سے بڑے گمبھیر خطرے پیدا ہو سکتے ہیں اور ان خطروں کو کنٹرول کر پانا کسی کے بس میں نہیں ہوگا۔ یہ چنتا اپنی جگہ بالکل صحیح بھی ہے کیونکہ جیوک ہتھیاروں کا خطرہ ایک بار کنٹرول سے باہر نکلا تو اس کی چپیٹ میں بہت سارے لوگ آ جائیں گے۔
پورے مانو سماج کے سامنے گمبھیر چنوتیاں کھڑی کر دینے والے مدوں میں سے ایک جیوک ہتھیار ہیں۔ اس سمسیا کے الگ الگ پہلوؤں کی سمیکشا پر آدھارت ہے کارکرم جیوک یدھ کا خطرہ۔ ہر ہفتے منگلوار کو
वर्ष 1994 में बायोलॉजिकल हथियार कन्वेंशन के अधिकतर सदस्य देशों के आह्वान पर विशेष सम्मेलन आयोजित हुआ। इस सम्मेलन में कन्वेंशन के सदस्य देशों ने यह फैसला किया कि एक समिति का गठन किया जाए जो बाध्यकारी कानूनी दस्तावेज तैयार करे जो परमाणु हथियारों के प्रसार की रोकथाम में मदद करे। دو سال بعد یعنی ورش 1996 میں پرمانو اپرسار سندھی این پی ٹی استتو میں آئی۔ ان بندوؤں کو ایک پرگتی کے روپ میں دیکھا جاتا ہے، لیکن اس کے باوجود 1997 میں پتا چلا کہ بایولوجیکل ہتھیاروں کی نگرانی سے سمبندھت سمجھوتے کی دیکھ بھال کی پرکریا میں گمبھیر خامیاں موجود ہیں۔ کارن یہ ہے کہ بہت سے زہریلے جیواڑوں یا وائرس ہیں جنہیں عام طور پر ویکسین اور انیہ مانوی لکشوں کے لیے استعمال کیا جاتا ہے، مگر انہی کو وناشکاری بایولوجیکل ہتھیاروں کے نرمان کے لیے بھی استعمال کیا جا سکتا ہے۔
جیواڑوں کو بہت کم سمے میں پیدا اور پھر ختم کیا جا سکتا ہے، یعنی تکنیک کا وکاس اس طرح ہو چکا ہے کہ اس پرکار کو بہت کم سمے میں پورا کیا جا سکتا ہے، یعنی اس بات کی آشنکا ہے کہ بہت دیش بی ڈبلیو سی کا الگھن کریں اور پھر اس کے نشان بھی مٹا دیں، اور یہ ساری پرکریا اتنے کم سمے میں انجام پائے کہ اس کا پتہ لگانا بھی سمبھو ہی نہ رہے۔ پرمانو یا کیمیکل ہتھیاروں کے سمبندھ میں استھتی الگ ہے۔ اس سمسیا کو دور کرنے کے لیے جیوک ہتھیار نشید سنگٹھن نے ورش 1997 میں کام کرنا شروع کیا۔ اس سنگٹھن نے اوچک دوروں کا کارکرم شروع کر دیا۔ اس نئے بدلاؤ کا بہت سے دیشوں نے سواگت کیا، لیکن امریکہ نے اس سمبندھ میں چپی سادھ لی۔ 11 ستمبر کی گھٹنا ہوئی تو اس کے بعد اس دیش میں اینتھریکس کی بیماری پھیلی۔ ورش 2001 اور 2002 میں بی ڈبلیو سی کی بیٹھک ہوئی۔ اس سمیلن میں جینیٹک انجینئرنگ اور خطرناک سائنٹیفک ٹیسٹ کا مدعا اٹھایا گیا۔ اس سمیلن میں یہ بات بھی سامنے آئی کہ بایولوجیکل ہتھیار کنونشن کو لاگو کرنے کی شیلی کے بارے میں گہرے مت بھید ہیں۔
بایولوجیکل ہتھیار کنونشن کے سامنے ایک بڑی چنوتی اس کے سدسیوں کی سنکھیا کی کمی ہے۔ زائنی شاسن کے علاوہ کچھ دیش بھی ہیں جو اس کنونشن میں شامل نہیں ہوئے ہیں۔ ان دیشوں میں سوڈان، قزاقستان، کرگزستان، تاجکستان کا نام لیا جا سکتا ہے۔ ان دیشوں نے اب تک بایولوجیکل ہتھیار کنونشن پر ہستاکشر نہیں کیے ہیں اور اسے منظوری نہیں دی ہے۔ یہ استھتی کنونشن کے لیے لگاتار گمبھیر چنوتیاں پیدا کرتا رہے گا۔ کارن یہ ہے کہ ان میں کچھ دیش ایسے بھی ہیں جو امریکہ کی جیوک پریوگ شالاؤں کی میزبانی کرتے ہیں۔ بایولوجیکل ہتھیار کنونشن کی سب سے بڑی کمزوری کنونشن کے نیموں اور قانونوں کو لاگو کروانے کی نگرانی کی پرکریا ہے۔ یہ پرکریا کافی کمزور ہے۔ بی ڈبلیو سی نے ویسے تو جیوک جنگوں کے خطروں کی روک تھام کے لیے اور خطرناک جیوک پدارتھوں کے پرسار پر انکش لگانے کے لیے بڑی محنت کی ہے، مگر یہ نہیں کہا جا سکتا کہ اسے پوری طرح کامیابی مل پائی ہے۔ یہی وجہ ہے کہ جب اس کنونشن کو بادھیکاری کنونشن کا روپ پراپت ہوا تو اس سمے جیوک ہتھیار اپنے پاس رکھنے والے دیشوں کی سنکھیا 5 تھی، مگر اب یہ سنکھیا بڑھ کر 12 ہو گئی ہے۔ دوسری سب سے بڑی چنتا کی بات یہ ہے کہ حالیہ ورشوں میں آتنکواد کا مدعا گمبھیر روپ سے پھیلا ہے اور پوری دنیا میں یہ خطرہ لوگوں کو ڈرا رہا ہے۔ نئی آشنکا یہ پیدا ہو گئی ہے کہ جیوک ہتھیار کہیں آتنکی سنگٹھنوں کے ہاتھ میں نہ پڑ جائے۔ اب اس آشنکا کو دور کرنے کے لیے کوئی ٹھوس اپائے نہیں کیا جا سکا ہے۔
نیٹو کے مہا سچیو ینس سٹولٹنبرگ نے جیوک ہتھیاروں اور کورونا وائرس تتھا جیوک ہتھیاروں کے بیچ سمبندھ کے بارے میں ایک بات کہی ہے۔ انہوں نے کہا کہ کورونا ویسے تو ایسا وائرس نہیں ہے جسے پریوگ شالا میں تیار کیا گیا ہو، لیکن اس بات کا خطرہ پوری طرح موجود ہے کہ جیوک یدھ میں اس وائرس کو استعمال میں لیا جا سکتا ہے۔ اسی لیے نیٹو کو چاہیے کہ اپنے سرکشا اسٹریٹجی کو ڈیولپ کرے۔ نیٹو اس سمے جیوک ہتھیاروں کے سمبھاوت حملوں کی روک تھام کے لیے سوچناؤں کے آدان پردان کی پرکریا کو بہتر بنانے کی کوشش میں ہے۔ راسائنک ہتھیاروں کی طرح ان ہتھیاروں کا استعمال بھی انتراشٹریہ نیموں کے انوسار ورجت ہے، لیکن پھر بھی ضروری ہے کہ جیوک ہتھیاروں کے سمبھاوت حملوں کا سامنا کرنے کے لیے تیاری پوری رکھی جائے، کیونکہ ہمیں معلوم ہے کہ ہتھیار آج بھی موجود ہیں۔ اس بات کی آشنکا سے انکار نہیں کیا جا سکتا کہ کچھ تتو اور آتنکی سنگٹھن کبھی ان ہتھیاروں کا استعمال کر سکتے ہیں۔ نیٹو کے مہا سچیو نے ویسے تو یہ اعلان نہیں کیا کہ کن دیشوں میں موجود جیوک ہتھیار آتنکیوں کے ہاتھ لگ سکتے ہیں، لیکن ساکھیوں سے پتہ چلتا ہے کہ نیٹو کے کچھ سدسیہ دیش جیسے امریکہ، برٹن اور فرانس جیوک ہتھیار بنانے میں سب سے مکھیہ بھومکا رکھتے ہیں۔
ایک چیز جو جیوک ہتھیار کنونشن کو مضبوط بنانے میں بھومکا نبھا سکتی ہے اور کچھ سرکاروں کی طرف سے جیوک ہتھیاروں کو چھپانے کی کوششوں کو ناکام بنا سکتی ہے، اوچک معائنے کی پرکریا کو مضبوط بنانا ہے۔ جس طرح امریکہ کو قانون کے تحت یہ سویدھا دی گئی ہے کہ وہ شک ہونے پر کسی بھی دیش کا اوچک معائنہ کروا سکتا ہے، اور اسی طرح انیہ دیشوں کو بھی یہ ادھیکار ملنا چاہیے کہ وہ امریکہ کا اوچک معائنہ کروا سکیں۔ یہ مدعا پورو امریکی راشٹرپتی جارج بش کے شاسن کال میں اٹھا، مگر انہوں نے اس پر بھاری اعتراض کرتے ہوئے انیک بہانے پیش کر دیے۔ بش سرکار نے کہا کہ اگر امریکہ کا اس طرح اوچک معائنہ شروع ہو گیا تو بہت سے ویاپارک راز بھی کھل سکتے ہیں۔ یہی وجہ ہے کہ بی ڈبلیو سی کے ادھکتر دیشوں کو امریکہ کے رویے پر آپتی ہے، اور ان کا ماننا ہے کہ امریکہ کا یہ رویہ اس کنونشن کے مارگ میں بڑی رکاوٹ ہے۔
دوستو، کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ اس کارکرم میں ہم نے کوشش کی کہ بی ڈبلیو سی اور اس کی چنوتیوں کی سمیکشا کریں۔ कार्यक्रम के बारे में अपने विचारों से हमें अवश्य अवगत कराइएगा।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, अभी आप कार्यक्रम जैविक युद्ध का खतरा सुन रहे थे। अब आपकी सेवा में पेश किया जा रहा है कार्यक्रम कुरानी किस्से।
قرآنی قصے.
دوستو ساپتاہک کارکرم قرآن قصے کی ایک انی کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی اور سید مسم کا سلام سویکار کیجیے.
دوستو آج کے کارکرم میں ہم آپ کو یہ بتائیں گے کہ پوتر قرآن کے سورہ نور کی 55ویں آیت کب نازل ہوئی تھی. جب پیغمبر اسلام نے اپنی پیغمبری کی گھوشنا کی تھی تو پیغمبری کی گھوشنا کے آرمبھ میں ہی کچھ لوگوں نے اسلام دھرم سویکار کر لیا اور بعد میں وہی لوگ پیغمبر اسلام کے وشیش صحابی و انویائی کے نام سے مشہور ہوئے. ان میں سے کچھ لوگوں کا سمبندھ پوتر نگر مکہ کے جانے پہچانے قبیلوں سے تھا, جیسے سعید بن زید کا سمبندھ بنی عدی قبیلے سے تھا اور سعد بن ابی وقاص کا سمبندھ بنی زہرہ قبیلے سے تھا, اور ان لوگوں کو اپنے اپنے قبیلوں کا سمرتھن پراپت تھا. اگر کسی قبیلے کے کسی ویکتی کے ساتھ کسی سے وواد ہو جاتا تھا تو قبیلے کے دوسرے لوگ بھی اس ویکتی کا سمرتھن کرتے تھے اور اس کی طرف سے لڑنے کے لیے تیار ہو جاتے تھے.
سارانش یہ کہ ہر قبیلہ اپنے قبیلے کے ویکتی کا سمرتھن کرتا تھا اور اسلام دھرم کے ادے سے پہلے اگیانتا کے کال کا جو عرب سماج تھا وہ اس پرکار کے ادھاروں سے بھرا تھا. کبھی کبھی ایسا بھی ہوتا تھا کہ چھوٹی سی بات پر دو قبیلوں کے لوگ ایک دوسرے سے بھڑ جاتے تھے, یہاں تک کہ ان کے مدھیے ورشوں نہیں بلکہ صدیوں وواد چلتا رہتا تھا. اسی وجہ سے جب عرب سماج میں اسلام پھیلنے لگا تو پوتر نگر مکہ کے قریش کے لوگوں نے فیصلہ کیا کہ اگر کسی قبیلے کا کوئی ویکتی اسلام سویکار کرتا ہے تو کیول اسی ویکتی کو پرتاڑت کریں گے اور اس قبیلے کے کسی دوسرے ویکتی کو نہیں, ورنہ وواد بڑھ جائے گا اور دوسرا قبیلہ یدھ کے لیے سامنے آ جائے گا.
جب کوئی ویکتی مسلمان ہوتا تھا تو مکے کے قریش اسے بہت پرتاڑت کرتے تھے. سعید بن زبیر عبداللہ بن عباس سے سوال کرتے اور کہتے ہیں کہ کیا مکے کے سردار مسلمان ہونے والوں کو اتنا پرتاڑت کرتے ہیں کہ وہ اپنا دھرم چھوڑنے پر بادھیہ ہو جائیں؟ اس پر عبداللہ نے کہا کہ ہاں ایشور کی سوگند, مکہ کے سردار تازہ مسلمان ہونے والوں کو اتنا پرتاڑت کرتے, مارتے پیٹتے اور بھوکا پیاسا رکھتے تھے کہ وہ اٹھ کر صحیح سے بیٹھ نہیں پاتے تھے اور ان سے کہتے تھے کہ لات اور عزا تمہارے پوجیہ ہیں, تو وہ بیچارے نہ چاہتے ہوئے بھی کہتے تھے کہ ہاں لات اور عزا ہمارے پوجیہ ہیں تاکہ پرتاڑنا سے مکتی مل جائے.
لات اور عزا عرب جگت کی دو پرسدھ مورتیاں تھیں اور یہ دونوں مورتیاں اتنا مشہور تھیں کہ عرب جگت کے لوگ اس کی قسمیں کھاتے تھے اور ان بے جان مورتیوں کو ان کے مدھے وشیش سمان کی درشٹی سے دیکھا جاتا تھا. ایشوریہ دھرم اسلام سویکار کرنے والے بہت اچھی طرح جانتے تھے کہ پتھروں اور غیر پتھروں کی مورتیاں نرجیو ہیں اور وہ کسی پرکار کا نہ تو فائدہ پہنچا سکتی ہیں اور نہ ہی نقصان. وہ اس بات کو بھلی بھاتی جانتے تھے کہ ان مورتیوں کو انسانوں نے بنایا ہے اور انسان کی بنائی ہوئی چیز کی اپاسنا نہیں کرنی چاہیے بلکہ اس کی اپاسنا کرنی چاہیے جس نے سب کو بنایا اور پیدا کیا ہے, یعنی انسان کو اپنے رچیتا کی اپاسنا کرنی چاہیے نہ کہ اپنی ہی رچنا کی. جس نے سب کی رچنا کی ہے وہی سب کا پالنہار اور ودھاتا ہے. مہان ایشور کے علاوہ کسی بھی چیز کے اندر اس بات کی طاقت نہیں ہے کہ وہ کوئی چیز کو پیدا کر کے اس میں جان ڈال دے. سمستے انسان اور جنات مل کر ایک مچھر بھی پیدا نہیں کر سکتے یا مرے ہوئے مچھر کو زندہ نہیں کر سکتے.
جو لوگ ایشوریہ دھرم اسلام کو سویکار کرتے تھے ان میں کچھ ایسے بھی تھے جو کسی جانے مانے قبیلے کے نہیں ہوتے تھے, کسی دوسرے شہر سے وہ پلائن کر کے مکہ آئے تھے. اسی پرکار ان لوگوں میں کچھ بدو عرب تھے جو مجبور ہو کر مکے میں رہتے تھے. ان میں کچھ ایسے بھی لوگ تھے جنہیں غلام بنا کر مکہ لایا گیا تھا اور انہیں کسی مشہور قبیلے سے سمبندھت کر دیا جاتا تھا تاکہ ضرورت پڑنے پر ان کی سہایتا کی جائے. اس پرکار کے لوگوں میں عمار، ان کے پتا یاسر اور ان کی ماں سمیہ کا نام لیا جا سکتا ہے۔ یہ ان لوگوں میں سے تھے جو کسی دوسرے شہر سے پلائن کر کے مکے آئے تھے، اور ان لوگوں نے سوئم کو بنی مخزوم قبیلے سے سمبند استھاپت کر لیا تھا اور وہ ان لوگوں کا سمرتھن کرتا تھا۔ پرنتو بنی مخزوم قبیلے کا سمرتھن ادھک نہیں تھا، اور وہ اس حد تک سمرتھن نہیں کرتا تھا کہ خود اس کے قبیلے کے لوگوں کی جان خطرے میں پڑ جائے۔ اس آدھار پر بہت سے مسلمان ایسے تھے جو دوسرے شہروں سے پلائن کر کے مکے آئے تھے، اور مکے میں رہنے والے قبیلوں کی اور سے ان کا کوئی وشیش سمرتھن نہیں کیا جا رہا تھا، اور مکے کے کافر اور مشرک بھی جی بھر کر انہیں پرتاڑت کرتے تھے۔ یہاں تک کہ کافروں کی اور سے دی جانے والی یاتناؤں کے کارن بہت سے تازہ مسلمانوں کی موت ہو گئی۔ حضرت یاسر اور سمیہ کی انہی یاتناؤں کے کارن شہادت ہو گئی تھی۔
ان سب کے باوجود اسلام تیور گتی سے پھیل رہا تھا۔ ایک طرف اسلام تیزی سے پھیل رہا تھا، اور دوسری اور کافروں اور انیک شروادیوں کی چنتا بڑھتی ہی جا رہی تھی۔ وہ پرتی دن دیکھ رہے تھے کہ پیغمبر اسلام کے انویائیوں کی سنکھیا بڑھتی جا رہی ہے۔ وہ ایشوریہ دھرم اسلام کے پرچار پرسار کو روکنے کے لیے کسی پرکار کے پریاس میں سنکوچ سے کام نہیں لیتے تھے۔ اسی وجہ سے کافر تازہ مسلمان ہونے والوں کو بہت پرتاڑت کرتے تھے، پر جب بھی تازہ مسلمان ہونے والے پیغمبر اسلام کے پاس جاتے اور اپنی رکشا میں جوابی یدھ کے لیے انومتی مانگتے تھے تو پیغمبر اسلام دھیرے و سنیم سے کام لینے کی سفارش کرتے تھے، یہاں تک کہ مکہ سے مدینہ پلان کرنے کا آدیش ملا۔
پیغمبر اسلام نے جب مکے سے مدینہ پلائن کیا تو اس پلائن کو اتہاس میں ایک مہتوپورن گھٹنا کے روپ میں یاد کیا گیا۔ پیغمبر اسلام اور دوسرے مسلمان جب پلائن کر کے مکے سے مدینہ پہنچے تو وہاں بھی کافروں نے انہیں سکون سے نہیں رہنے دیا، اور ان کے لیے اسرکشا، بھے اور اشانتی اتپن کر دی تھی۔ اس پرکار سے کہ مسلمان مدینے میں اپنے ساتھ ہتھیار لے کر چلتے تھے اور ہمیشہ چوکس رہتے تھے کہ کبھی بھی کافروں سے لڑائی اور ٹکراؤ ہو سکتا ہے۔ سبھی لوگ اس پرکار کے واتاورن سے چنتت اور تھک گئے تھے۔ ایک دن ایک مسلمان نے لوگوں کی بھیڑ میں چلا کر کہا کہ کب تک اس پرکار کی استھتی برداشت کریں گے؟ کب ہم سکون سے ہتھیاروں کے بنا رات گزار سکیں گے؟ وہ دن کب آئے گا جب ہم ایشور کے علاوہ کسی سے نہیں ڈریں گے؟ یہ وہ وقت تھا جب پوتر قرآن کے سورہ نور کی 55ویں آیت نازل ہوئی۔
اس آیت میں مہان ایشور نے مسلمانوں کو اپنی مدد اور سرکشا دینے کا وعدہ کیا تھا۔ اس آیت میں مہان ایشور کہتا ہے، تم میں سے جو لوگ ایمان لائے اور نیک عمل انجام دیے، ایشور نے ان لوگوں سے وعدہ کیا ہے کہ انہیں زمین کی حکومت سونپے گا، ٹھیک اسی طرح سے جو لوگ ان سے پہلے تھے اور جس دھرم کو ان کے لیے پسند کیا تھا وہ ان کے ہت میں تھا اور ان کے بھے کو شانتی میں پریورتت کر دیا۔ وہ لوگ میری عبادت و اپاسنا کرتے ہیں اور کسی بھی چیز کو میرا شریک و سمتلیہ قرار نہیں دیتے، اور وہ لوگ فاسق و پتبھرشٹ ہوں گے جو اس کے بعد کفر اختیار کریں گے۔
یہاں سوال یہ اٹھتا ہے کہ کافر تازہ مسلمان ہونے والوں کو بہت پرتاڑت کرتے تھے، یہاں تک کہ بہت سے تازہ مسلمان کافروں کی اور سے دی جانے والی یاتناؤں کے کارن شہید ہو گئے تھے، پھر بھی وہ اسلام دھرم کو چھوڑنے کے لیے تیار نہیں ہوئے۔ اس کی کیا وجہ تھی؟ اس کا ایک جواب یہ ہے کہ تازہ مسلمان ہونے والوں کو سچائی معلوم ہو چکی تھی۔ لوگوں کو جہاں یہ پتہ چل گیا کہ مہان ایشور ایک ہے، وہ سب کا پالنہار ہے، اس کے علاوہ کوئی بھی اپاسنا کے لائق نہیں ہے، وہیں ان مسلمانوں کو یہ بھی پتہ چلا کہ کافر جن چیزوں کی اپاسنا کرتے ہیں وہ نرجیو ہیں، وہ کسی پرکار کا فائدہ و نقصان نہیں پہنچا سکتی ہیں۔
تازہ مسلمان ہونے والوں کو اس بات کا گیان ہو گیا تھا کہ پیغمبر اسلام نے جو شکشائیں انہیں دی ہیں ان سے بہتر کوئی شکشا نہیں ہے،
और वे शिक्षाएं समस्त इंसानों की मूल प्रवृत्ति के अनुसार हैं। अगर इस्लाम ये कहता है कि ईश्वर एक है तो इसके लिए उसके पास अनगिनत अकाट तर्क हैं। मिसाल के तौर पर कोई भी चीज़ अपने आप नहीं चलती। अगर कोई चीज़ चल रही है तो उसके चलने के पीछे कोई वजह ज़रूर है। बस टैक्सी, ट्रेन या प्लेन जैसी कोई भी चीज़ चल रही है तो इसकी वजह उनका इंजन है।
आज ये बात सिद्ध हो चुकी है कि न केवल जमीन बल्कि सूरज, चांद और तारे भी अपनी नियत कक्षा में घूम रहे हैं। जब एक छोटी सी कार या ट्रेन अपनी जगह से किसी ताकत व इंजन के बिना नहीं हिल सकती तो इतनी बड़ी जमीन अपने आप कैसे घूम सकती है? इतना बड़ा सूरज जो जमीन से कई गुना बड़ा है अपने आप कैसे घूम सकता है? लाखों, अरबों, खरबों तारे नियत गति के साथ अपनी कक्षा में घूम रहे हैं। कोई एक दूसरे से टकरा नहीं रहा है। कोई अपने नियत समय से पहले ना तो आगे बढ़ता है और ना ही अपने नियत समय से पीछे रहता है। क्या कोई भी बुद्धिमान व्यक्ति इस बात को स्वीकार करेगा कि ये सारी चीजें अपने आप घूम रही हैं? सारांश यह है कि कोई शक्ति है जो इन चीजों को इतनी सूक्ष्मता से घुमा रही है कि कोई किसी से टकरा नहीं रहा है, और जो शक्ति इन चीजों को घुमा रही है वो महान ईश्वर की अकल्पनीय शक्ति है। अगर महान ईश्वर के पास अकल्पनीय शक्ति न होती और वो सर्वशक्तिमान न होता तो वो इन चीजों को कैसे घुमाता?
इसी प्रकार इस्लाम धर्म की एक शिक्षा यह है कि वो महान ईश्वर को सर्व ज्ञाता मानता है। उसकी दलील यह है कि समूचे ब्रह्मांड में जो अत्यंत सूक्ष्म व गुड़ सिस्टम है और सारी चीज़ें एक नियम के अंतर्गत चल रही हैं, क्या ज्ञान के बिना इनके मध्य पूर्ण समन्वय संभव है? इसे ये साबित होता है कि महान ईश्वर सर्व ज्ञाता है। तो दोस्तों, आज के कार्यक्रम का समय यहीं पर समाप्त होता है। अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है, इस्लामी गणतंत्र ईरान की आवाज़। दोस्तों, आप हमारे प्रसारण को शॉर्टवेव में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज़ पर सुन रहे थे। हम आशा करते हैं हमारा प्रयास आपको पसंद आया होगा। कार्यक्रमों के बारे में अपने विचारों और प्रतिक्रियाओं से हमें अवश्य अवगत कराएं। तो आज के लिए इतना ही काफ़ी है। अब अगली सभा तक के लिए हमें इजाज़त दीजिए। खुदा हाफिज़।